خواتین کے رول کے حوالے سے میں کچھ سوالات آپ کے سامنے رکھنا چاہتی ہوں. 1500 سال پہلے اسلام جو رول عورت کے لیے متعین کرتا ہے، کیا آج کے زمانے کی عورت اس سے گرو نہیں کر گئی، بہت آگے نہیں نکل گئی؟ مطلب ہے کہ آدمی اگر قوام ہے، کما کے لاتا ہے، تو عورت بھی اتنا ہی کما کے لانے کی اہلیت حاصل کر چکی ہے. اور اسی طرح سے عورت کو کانتا کہا گیا ہے کہ وہ کانتات کا سٹیٹس رکھے اپنا، جبکہ آدمی اگر اتنا پڑھا لکھا بھی نہیں ہے، وہ اتنا سینسیبل نہیں ہے، ظالم ہے، بد اخلاق ہے، بد لحاظ ہے، تو عورت پھر بھی کانتا کیسے رہ سکتی ہے اس زمانے میں، جبکہ اس کو اتنی پروٹیکشن ہے، اس کو گورنمنٹ کی طرف سے، اس کو سوسائٹی کی طرف سے ہر لحاظ سے پروٹیکشن ہے، تو پھر اس کا رول وہی رہنا یہ زیادتی نہیں ہے؟
یہ لفظ رول کی ذرا وضاحت ہونی چاہیے. دیکھیے، ایک تو عورت کا رول ہے بحثیت عورت کے، اور ایک اس کا رول ہے سوسائٹی کے اندر ایک کارفرما عنصر کے، یعنی وہ تعلیم دے رہی ہے، وہ کسی ادارے میں کام کر رہی ہے، وہ کوئی کاروبار کر رہی ہے، وہ کوئی اور خدمت انجام دے رہی ہے، تو وہ جو رول بھی انجام دینا چاہتی ہے، قرآن مجید نے تو اس کے کسی اس طرح کے رول کو متعین نہیں کیا. یعنی صحابہ کرام کے زمانے میں، رسول اللہ کے زمانے میں، ظاہر ہے جو اس وقت کی معاشرت تھی، قبائلی معاشرت تھی، اس میں بھی خواتین اپنے لحاظ سے رول ادا کرتی تھیں، لیکن آج کے زمانے میں جو نئے رول پیدا ہوئے ہیں وہ بھی ادا کریں. جو گھر کا نظم ہے، قائم کیا گیا ہے گھر کا نظم، اس میں ذمہ داریوں کی ایک تقسیم اللہ تعالیٰ کی طرف سے کی گئی ہے. وہ کس لیے کی گئی ہے؟ وہ بچے کی پروٹیکشن کے لیے کی گئی ہے، اس لیے کہ یہ ادارہ قائم اس لیے کیا جا رہا ہے، اگلی نسل کو پیدا کرنا ہے، اللہ تعالیٰ کی اسکیم کے مطابق بچہ آغوش میں ڈالنا ہے، اور بچے کی پرورش، اس کی تربیت، اس کا اپنے پاؤں پر کھڑا ہونا، یہ پہلے زمانے میں تو 10-12 سال کا عمل تھا، اب تو یہ 20-22 سال کا عمل ہو کے رہ گیا ہے. اس سارے عرصے میں اس خاندان کو موجود رہنا چاہیے، انٹیکٹ رہنا چاہیے، بچے کو کوئی عدم تحفظ حاصل نہیں ہونا چاہیے. جو نظام بھی بنایا جائے گا اس کو سامنے رکھ کے بنایا جائے گا. چونکہ اللہ تعالیٰ نے یہ اسکیم بنائی ہے، اور اللہ تعالیٰ نے کیوں بنائی ہے، وہ خالق ہے، انہوں نے جب یہ فیصلہ کیا کہ میں بچے براہ راست آسمان سے نازل نہیں کروں گا، یہ درختوں سے لگے ہوئے بھی نہیں ملیں گے، یہ زمین کے پیٹ سے بھی نہیں پیدا ہو جائیں گے، ان کو ایک آغوش میں ڈالنا ہے اور ناتوان بچوں کی حیثیت سے ڈالنا ہے، تو یہ نظام بنا دیا گیا ہے. اب آپ نے فرمایا کہ اس میں بہت سے معاملات ایسے ہیں جو نئے پیدا ہو گئے ہیں، ان کے لحاظ سے طے کر لیجیے. میں نے ابھی آپ کی خدمت میں عرض کیا کہ جب آپ نکاح کرتے ہیں تو سوال یہ ہے کہ اس موقع کے اوپر جو حدود شرائط آپ نے طے کرنی ہے کہ ہم کیسی زندگی گزاریں گے، ہمارے رول کیا ہوں گے، ہم ایک دوسرے کے ساتھ کیا تعاون کریں گے، طے کر لیجیے. اسلام اس میں مانے نہیں ہے، یعنی اس نے جو اسٹرکچر بنا کے دیا ہے وہ اسٹرکچر انسانی فطرت کے لحاظ سے بنا دیا ہے. اگر اس اسٹرکچر کے مطابق آپ زندگی بسر کریں تو کوئی خرابی پیدا نہیں ہوتی، لیکن آپ کا موجودہ رول، آپ کا موجودہ زمانہ، آپ کی موجودہ نفسیات اگر کچھ نئے حدود شرائط کا تقاضا کر رہی ہے تو آپ ضرور اس موقع کے اوپر پیش کیجیے. یہ جو آپ نے خاص طور پر معاش کا ذکر کیا، تو اس میں سوال یہ نہیں ہے کہ دو لوگ کما رہے ہیں یا مرد کما رہا تھا اب عورت بھی کما رہی ہے، سوال یہ ذمہ داری کس پر ہے. یہ ذمہ داری دو پر نہیں ڈالی جا سکتی، ذمہ داری کسی ایک کو لینی ہے. اس کی وجہ یہ ہے کہ گھر کا نظم اور ریاست کا نظم یہ شراکت کو قبول نہیں کرتا، کسی حال میں بھی نہیں کرتا. یعنی یہ بالکل وہی بات ہے کہ جب رسالت مآب صلی اللہ علیہ وسلم کے بعد خلافت کی بحث شروع ہوئی سقیفہ بنی ساعدہ میں، تو انصار میں سے ایک بزرگ نے کہا کہ منا امیر و منکم امیر، ایسے کیوں نہ کریں کہ جھگڑے کو ختم کرنے کے لیے دو امیر بنا لیں، ایک ہمارے اندر سے ہو جائے انصار میں سے، ایک مہاجرین میں سے. تو سیدنا عمر نے اس پر یہی تبصرہ کیا کہ ایک میان میں دو تلواریں تو نہیں سما سکتی. تو اگر گھر کو آپ کو ایک ادارے کے طور پر چلانا ہے، کسی ایک پر ذمہ داری ڈالنی ہے، کسی ایک شخص نے نزاعات کا فیصلہ کرنا ہے، تو بسم اللہ بڑی اچھی بات ہے، یہ ذمہ داری عورت لے لیں. لیکن میں نے تو مغرب مشرق میں عورتوں سے پوچھا ہے کہ آپ ذمہ داری لینے کے لیے تیار ہیں، وہ نہیں تیار اس کے لیے. لے لیں، جب نکاح کر رہے ہیں تو آپ کہہ دیں کہ کمانا میری ذمہ داری ہے، اخراجات پورے کرنا میری ذمہ داری ہے، تمہارا مرضی ہے، تم کماؤ، تمہاری مرضی.
آپ یہ فرما رہے ہیں کہ ذمہ داری میں شراکت اسلام نے قبول اس طرح سے نہیں کی ہے؟
کسی ذمہ داری میں شراکت اس طرح ہو نہیں سکتی.
لیکن جب آپ فرماتے ہیں کہ بچے کی پرورش میں تو ذمہ داری دونوں کی لگائی گئی ہے، اس وقت تو نہیں کہا گیا کہ صرف ماں کی ذمہ داری ہے، باپ جو ہے کنٹریبیوٹ ضرور کرے گا مگر ذمہ داری ماں کی ہے، اس میں تو دونوں کی ہے، اس میں تو شراکت موجود ہے.
لیکن معاشی معاملات جو ہیں ان کو تقسیم نہیں کیا جا سکتا، اس کی وجہ یہ ہے کہ معاشی معاملات اگر تقسیم ہو جائیں گے تو محاسبہ کرنے کے لیے کون اٹھے گا, کون ہوگا جو جواب دہ ہوگا, کون کہے گا کنٹریبیوشن برابر ہوئی ہے یا نہیں ہوئی. یعنی آپ ایک ایسے نظام کی بنیاد رکھ رہے ہیں جس کا کوئی حل ہی نہیں ہوگا. اس وقت صورتحال یہ ہے کہ اللہ تعالیٰ کے بنائے ہوئے نظام کے مطابق عورت چاہے معاشی جدوجہد کرے چاہے نہ کرے, عورت چاہے ملازمت کے لیے جائے چاہے نہ جائے, عورت چاہے گھر میں بیٹھی رہے, ذمہ داری میری ہے, مجھے کما کے لانا ہے, میری ذمہ داری ہے مجھے بچے کی فیس دینی ہے, میری ذمہ داری ہے کہ مجھے گھر کا کرایہ دینا ہے, میری ذمہ داری ہے, میں اس کے لیے ریاست کے سامنے بھی جواب دہ ہوں, معاشرے کے سامنے بھی جواب دہ ہوں, خدا کے سامنے بھی جواب دہ ہوں. آپ یہ ذمہ داری لے لیں بہت اچھی بات ہے, لیکن تقسیم کا کیا فارمولہ ہوگا؟ تقسیم کا کوئی فارمولہ بنایا نہیں جائے. دوسری بات کیا, دیکھیے جب ہمیں ریاست میں یہ مسئلہ پیش آیا تو وہاں ہم نے کیا فارمولہ اختیار کیا؟ نزاع تو ہوگی ہر جگہ, انسان ہے نا
بالکل.
یعنی انسانوں کے بارے میں آپ یہ تصور کریں کہ دو لوگوں کے درمیان کوئی اختلاف نہیں ہوگا یا کسی پارلیمنٹ میں کوئی اختلاف نہیں ہوگا تو یہ احمقوں کی جنت میں رہنا ہے. آپ نے جمہوریت میں یہ طریقہ اختیار کیا کہ آپ اکثریت کی رائے کو فیصلہ کن کر دیتے ہیں.
صحیح ہے.
سوال یہ ہے کہ بارہ ایسا ہوتا ہے کہ اکثریت کی رائے احمقانہ ہوتی ہے, بارہ ایسا ہوتا ہے کہ اکثریت کی رائے کے مقابل میں جو لوگ رائے دے رہے ہوتے ہیں وہ علم کے لحاظ سے, تجربے کے لحاظ سے, شعور کے لحاظ سے بہت برتر ہوتے ہیں, لیکن فصلِ نزاع کے لیے تاکہ جھگڑا نہ پیدا ہو جائے, تلواریں نہ کھنچ جائیں, نظم و نسق نہ برباد ہو جائے, آپ نے اکثریت کی رائے کو فیصلہ کن قرار دے دیا. یہاں دو لوگ ہیں, فرمائیے کیا فارمولہ بنایا جائے؟ چونکہ اللہ تعالیٰ نے فیصلہ کر دیا کہ آپ محبت سے معاملات چلائیں. دیکھیے قرآن کے الفاظ ہیں عاشرہن بالمعروف, یعنی آپ محبت کے ساتھ, اعتماد کے ساتھ, حسن سلوک کے ساتھ, اچھے دستور کے مطابق معاملات کو چلائیں. آپ گھر کا ایک پورا ادارہ چلا رہے ہیں, لیکن نزاع ہو جائے گا تو نزاع کو بھی ظاہر ہے کہ شرفا کا کام یہ ہے کہ وہ حل کرنے کی کوشش کرتے ہیں, اتفاق پیدا کرنے کی کوشش کرتے ہیں. آخر میں ورڈکٹ دینا پڑے گا, وہاں اکثریت کی رائے فیصلہ کن ہوگی, یہاں کس کی ہوگی؟ پہلے دن طے کر لیں کہ بیوی کی ہوگی, کوئی اعتراض نہیں ہے. اگر میاں قبول کر کے نکاح کرنے کے لیے تیار ہے تو مجھے بھی کوئی اعتراض نہیں ہے. تو معاملات کو جذباتی طریقے سے نہیں دیکھا کرتے. یہ دیکھیے کہ آپ ایک ادارہ بنانے جا رہے ہیں, اس میں معاشی معاملات پیش آنے ہیں, نزاعات پیش آنے ہیں, جھگڑے ہونے ہیں, فیصلے کرنے ہیں, اس میں اقدامات ہونے ہیں, یہ سارے معاملات جو ہیں ان کا کیا نظم بنائیں گے؟ تو کوئی مقابل کا نظم تجویز کریں. اگر آپ یہ تجویز نہیں کریں گے تو پھر وہ معاشرت وجود میں آئے گی, اس پہ شادی ڈھائی سے تین سال زیادہ نہیں چلے گی, ایک کے بعد دوسری, دوسری کے بعد تیسری, تیسری کے بعد چوتھی, یہی زندگی ہوگی. پھر بے شمار ایسے گھرانے پیدا ہو جائیں گے کہ جن کے اندر بچے اسی طریقے سے گلیوں میں پھر رہے ہوں گے.
خواتین جو ہیں اب وہ جاب کر رہی ہیں اور ان خواتین کی وجہ سے ہی بچے اچھے اسکولوں میں پڑھ رہے ہیں, اور پھر ان سے یہ ایکسپیکٹ کیا جائے کہ وہ اوبیڈینٹ, مطلب ایک اوبیڈینٹ کا رول کچھ جو ان کے لیے طے کیا جاتا ہے, سمہاؤ وہ بہت ایک غلامانہ لفظ مجھے لگتا ہے.
آپ اوبیڈینٹ کو غلامانہ سمجھ رہے ہیں, یہی وہ جاوید صاحب کہہ رہے ہیں کہ سمجھنے
میں, میں جب قانون کی پابندی کرتا ہوں, میں جب حکمرانوں کے فیصلوں کی پابندی کرتا ہوں, میں جب سوسائٹی کے اندر ایک اچھے شہری کا کردار ادا کرتا ہوں تو میں کیا محکوم ہوتا ہوں؟
سرخ بتی میں کھڑا ہو جاتا ہوں,
ایک کانسٹیبل کے ہاتھ اٹھانے پر کھڑا ہو جاتا ہوں, وہ مجھ سے کہتا ہے کہ ابھی آپ آئیں تھانے میں آ کے جواب دیں تو میں اس کے احکام کی پیروی کرتا ہوں. تو آپ یہ دیکھیے کہ آپ ایک ادارے کے نظم کو قائم رکھنے کے لیے یہ سیکریفائس کر رہے ہیں. یعنی ریاست ہماری ضرورت ہے, ہم ٹیکس اس کو دیتے ہیں, اس کا بعض اوقات تشدد اور ظلم بھی برداشت کرتے ہیں. کیوں؟ وجہ کیا ہے؟ امن میسر آتا ہے, اس کے نتیجے میں تحفظ میسر آتا ہے. تو گھر کے ادارے میں نے تو کہا الٹ دیں نا, یعنی آپ شادی کے موقع پر یہ کہیں گے فیصلے میری طرف سے ہوں گے اور معاش کی ذمہ داری بھی میں اٹھاؤں گی. تو اگر دو یعنی میاں بیوی مل کے یہ طے کر لیتے ہیں کوئی اعتراض نہیں ہے, لیکن پھر یہ لکھا جائے گا. پھر بعد میں یہ نہ کہیے گا کہ میاں صاحب تو پچھلے چھ مہینے کے ساتھ صرف اخبار پڑھتے ہیں اور اطمینان سے بیٹھ کے چائے کا کپ پیتے ہیں, پھر ذمہ داری آپ کو منتقل ہو گئی. تو یہ کنٹریبیوشن کوئی چیز نہیں ہے, اصل چیز یہ ہے کہ ذمہ داری کس پر ہے, جواب دے کون ہے.
صحیح.
وہ کون ہے؟ وہ ایک کو ہونا ہے, وہ دو کے ہاں تقسیم نہیں کیا جا سکتا.
جی
اسی سے ریلیٹڈ سوال ہے کہ عورت کو ہمیشہ یہ کہا جاتا ہے کہ تم نے ایڈجسٹمنٹ کرنی ہے, تو گھر کے ادارے میں عورت کو کس حد تک ایڈجسٹمنٹ کرنی ہے؟
دیکھیے یہ جو کہا جاتا ہے نا, یہ ایڈجسٹمنٹ کرنی چاہیے, یہ اصل میں ہر اس جگہ کہا جاتا ہے جہاں آپ کوئی نظم بناتے ہیں. آپ اس میں سے عورت کو نکال دیں, یعنی میں آپ مل کے کل ایک ادارہ بنائیں, ایک کاروباری کمپنی بنائیں, اس کے اندر جو نظم بنایا جائے گا وہاں بھی یہی کہا جائے گا کہ ایک شخص کو باس کی حیثیت حاصل ہے, وہ اس نظم کو چلا رہا ہے, باقی لوگوں کو ایڈجسٹمنٹ کرنی چاہیے, وہاں بھی یہی کہا جائے گا. یہ قنوت جو ہے یہ بہت خوبصورت لفظ ہے, मतलब यह है कि जो लोग भी किसी इदारे के अंदर काम कर रहे हैं उनका रवैया, आप एक कॉलेज कायम करते हैं, मैं ये कहता हूँ वहाँ लोगों ने पढ़ना और पढ़ाना है, ज़िंदगी के फैसले हैं शादी के इदारे में। शादी का इदारा तो रियासत के बाद सबसे बड़ा इदारा है, उसमें दो प्रिंसिपल क्यों नहीं बना देते? यानी ये क्या चीज़ है कि जिसमें हमारे जो ज़हनी तसव्वुरात हैं उनकी हमारा अमल हमेशा तकज़ीब करता है। हम खुद इदारे बनाते हैं, खुद कंपनीज बनाते हैं, दुनिया भर में बना रहे हैं। आप देखिए इस वक्त इतनी बड़ी बड़ी कंपनीज दुनिया में मौजूद हैं कि उनके बजट हमारे मुल्कों से बड़े बजट हैं, उसमें औरतें काम कर रही हैं, मर्द काम कर रहे हैं। मुझे ये बताइए किसी एक की मिसाल दीजिए कि जिसके सरबरा दो हों, बता दीजिए क्यों नहीं, वजह क्या है इसकी? लोगों का ज़हनी तवाज़ुन ख़राब है, नहीं कोई नज़म चल ही नहीं सकता इस तरीके से। आपको एक फैसला कौन अथॉरिटी बनानी पड़ती है, हर हाल में बनानी पड़ती है। अच्छा आप ये देखिए, हमारे मुल्क में हमने एक दिलचस्प तजर्बा किया, उस तजर्बे की वजह क्या है वो आप में से हर शख्स जानता है, लेकिन वो तजर्बा बार बार किया गया। वो तजर्बा ये था कि सदर के और वज़ीर आज़म के इख्तियारात में कोई तवाज़ुन पैदा किया जाए, मुकम्मल नाकामी हो गई। यानी अगर झुकाव सदर की तरफ हुआ तो वज़ीर आज़म के लिए काम चलाना मुमकिन हो गया, वज़ीर आज़म की तरफ होता है तो सदर पर फप्तियाँ कसी जाती हैं। यही होता है ना आखिर, इस बेचारे को तो कोई पूछता ही नहीं है, इसकी कोई राय ही नहीं है, ये तो अब बेचारा वहीं कैद है। अच्छा आजकल क्या मसरूफियात है सदर साहब की, तो मालूम करते ना ये बात, ये क्या वजह है। इसी तरीके से बरतानिया में आप देखिए कि मलकाए बरतानिया, ज़ाहिर है कि वह एक पीछे से पूरी विरासत रखती हैं, उसके पीछे एक पूरी तारीख है, कायम रखा गया उनको इसलिए कि रियासत असल में एक ख़ास जगह पर इर्तकाज चाहती, लोगों की तवज्जुहात के लिए एक मरकज़ होना चाहिए जिसकी तरफ वो अपने जज्बात वाबस्ता कर सके। तो ये इंसानी फितरत के ख़िलाफ़ है ये बात। अगर आप ये कहें कि दो लोग मिल गए हैं, ज़िंदगी उन्होंने बसर करनी है, उन्होंने बच्चों की परवरिश करनी है, बच्चों की परवरिश में एक एक प्रोजेक्ट 20-20-22-22 साल का प्रोजेक्ट है, कोई दो दिन और चार दिन का नहीं है, इसमें कोई नज़्म नहीं होना चाहिए।
ठीक,
तो ये इल्म के ख़िलाफ़ है, अकल के ख़िलाफ़ है बात।
उसमें कुछ रूल्स एंड रेगुलेशंस होती हैं, अगर कोई उसको ब्रेक करता है ना रूल्स को, तो उन पे पाबंदी होती है ना और उनको सज़ा दी जाती है। ख़ानदान का इदारा जो इसमें मियाँ और बीवी दोनों चल रहे होते हैं ना, उसमें मियाँ जब ज्यादती करता है तो कोई हाथ पकड़ने वाला नहीं होता।
नहीं, इसके लिए आप कानून शादी करें
सर, कोई नहीं होता।
नहीं, इसके लिए करें ना, इसके लिए रियासत, आप आज आपकी रियासत जो है वो इसके लिए कानून शादी करे। देखिए यही इर्तका है ज़माने का, जब कबायली नज़म था तो कबीला पीछे खड़ा हो जाता था आगे, जब ख़ानदानी और बरादरी की बुनियाद के ऊपर तहफ़ुज़ हासिल होता था तो आप जानते हैं कि उस मौके के ऊपर ये कोई इतना आसान काम नहीं होता था। मैंने खुद अपनी ज़िंदगी की इब्तदा देहाती माहौल से की है और मुझे ये मालूम है कि वहाँ किसी की तरफ उंगली उठाना भी बहुत मुश्किल होता था। यानी अगर आपके बरादरी की ताकत पुश्त पे मौजूद है और आपकी बेटी ब्याही हुई है तो मजालती किसी कोई हाथ लगा के भी देखे। ये सारे मामलात उस तमद्दुन में इस तरह चलते थे। आज के ज़माने में उसका तरीका क्या है? उसका तरीका यह है कि आपके यहाँ मुनज़्ज़म रियासतें मौजूद हैं, वो कानून साजी करें। यानी जो आप ये देखिए कि रियासतों ने माँ बाप सबसे बढ़कर मुकद्दस हस्ती समझे जाते थे। माँ बाप के बारे में ये बात अकल मानती है, इल्म मानता है कि उनको हक होना चाहिए कि बच्चे कान गर्म कर लें, किसी वक्त कोई थप्पड़ भी मारना पड़ जाता है, कोई इस तरह की चीज़ भी होती है। लेकिन जब ये देखा गया कि इस हक का गलत इस्तेमाल होता है, माँ बाप पर भी जुनून सवार हो जाता है, वो भी बाज़ औक़ात बच्चों के सर पटक देते हैं दीवारों के साथ, तो आप जानती हैं कि फिर मगरबी माशरों में कानून साजी की गई कि आप बच्चे को हाथ नहीं लगा सकते। असातज़ा के मामले में ऐसे ही बहुत सी रवायात मौजूद थी लेकिन कानून साजी की गई। तो औरतों के बारे में भी, घरों के बारे में भी आप तहफ़ुज़ फराहम करें।
सर कानून साजी बहुत है सर, बहुत कानून है इसके बारे में, उन पर कोई अमल दरामद नहीं होता और औरत जो है एट द एंड अकेली सफ़र कर रही होती है। सोसाइटी ने जितने कानून बनाए हुए
तो फिर कानून की अमलदारी का प्रॉब्लम है ना, उसमें दीन का
मसला, दीन का खत्म हो गया। यानी दीन ने इसमें आप पे कोई पाबंदी
नहीं लगाई,
दीन ने कोई लाइसेंस नहीं दिया कि अगर जिसको नज़्म व नस्ब सौंपा गया है, यानी दीन ने हुक्मरानों को ये नज़्म ये नहीं दिया कि वो इस्तेबदाद से काम ले, दीन ने शौहर को भी ये हक नहीं दिया कि वो इस्तेबदाद से काम ले, दीन ने वालदैन को ये हक भी नहीं दिया कि बच्चों पर उनको तशद्दुद करें या जुल्म करें, ये दीन की
तो
दिया हुआ हक नहीं। दीन ने तो एक खूबसूरत सा नज़्म कायम कर दिया है। अब उस नज़्म में औरत कोई गलती करती है कोताही करती है या मर्द कोई गलती और कोताही करता है, उससे निमटने के लिए सोसाइटी का नज़्म अपने हालात के लिहाज से कानून साजी करे, सोसाइटी में उसकी अवेयरनेस पैदा की जाए, ये काम इससे होते हैं। इसके लिए कोई खुदाई बंदोबस्त आसमान से नाजिल नहीं किया जा सकता।
सर औरतों की किरदार के हवाले से ही मैंने दूसरा सवाल आपसे ये पूछना था कि जो आदमी हैं उन्होंने कवाम बनना है, यानी उन्होंने कमाने वाला, घर चलाने वाला, निगेबान होने का रोल प्ले करना है, और औरत ने एक एडजस्ट करने वाली कांता का रोल प्ले करना है, लेकिन एक ही तरह की एजुकेशनल सिस्टम में दोनों पढ़ रहे हैं, एक ही तरह का माहौल दोनों को मिला हुआ है। लाइक मेरे साथ बहुत सारे मेरे क्लास फेलोज थे,
जो जावेद साहब ने बताया ना कि या तो फिर फाइनेंशियल जिम्मेदारी औरत कबूल कर ले, फिर बेशक वो कवाम बन जाए।
नहीं नहीं, मैं इस पे सवाल ये पूछना चाहती हूँ कि क्या ये हमारा एजुकेशनल सिस्टम गड़बड़ नहीं कर रहा? बेहतर नहीं था कि औरतों के लिए अलहदा एजुकेशनल सिस्टम होता जिसमें वो एक ख़ास तरह की तालीम ले के इस काबिल होती कि वो एडजस्ट करने के बेहतरीन लेवल पे खड़ी होती? क्योंकि एट द एंड तो अल्लाह ने आपकी एडजस्टेबिलिटी देखनी है बीइंग वाइफ, और आदमियों को बेहतरीन कवाम होते हुए औरत के साथ बेहतरीन रोल प्ले करने की तालीम दी जाती। ऐसा तो नहीं हो रहा एक ही तरह की तालीम लेके वो आ रहे हैं तो उसका रिजल्ट कुछ क्लिप आ रहा
है? तालीम के तीन लाजमी हिस्से हैं जिसको आप बुनियादी तालीम कहते हैं ना। यानी एक तालीम तो वो है कि जो स्पेशलाइजेशन की होती है, जो आप 12 साल की ब्रॉड बेस या वसी बुनियाद तालीम पाने के बाद शुरू करते हैं, वो ज़ेर बहस नहीं। जो बुनियादी तालीम है उसके तीन लाजमी हिस्से हैं। उसका एक हिस्सा है कि मेरी शख्सियत ने सोसाइटी में जाना है, मेरे अखलाकी वजूद की तामीर कैसे होनी चाहिए, ये पहली चीज़ है। हमारी तालीम इससे बिल्कुल लिया खाली, यानी मैं एक शहरी की हैसियत से कैसे ज़िंदगी बसर करूँगा, मैं एक शौहर की हैसियत से किस तरह से एक कवाम के तौर पर, एक मोहब्बत करने वाले शौहर की हैसियत से, मुअद्दत के साथ ख़ानदान को चलाने वाले की हैसियत से किरदार अदा करूँगा, कोई तरबियत नहीं होती मेरी। मुझे कभी नहीं बताया जाता मुझे हमसायों से क्या मामला करना है, मुझे कोई इख्तलाफ पेश आ जाए तो अपने लबो लहजे पर कैसे कंट्रोल करना है, मुझे इंसानों को इज्जत कैसे देनी है, मुझे बाज़ार में बैठना है तो वहाँ क्या मामला करना है, इसका भी मेरी तालीम से कोई ताल्लुक नहीं है। अच्छा, इसी तरीके से औरतों के मामलात हैं। ज़ाहिर है कि औरतों को भी घर चलाने हैं, जिम्मेदारियाँ अदा करनी हैं। आज औरत को आप इससे रोक नहीं सकते कि वो मुलाजमत ना करे या वो कोई कारोबार ना करे, इसके साथ अब कैसे मामलात करने हैं। तो जो पेचीदा सूरत हाल मौजूदा माशरत ने पैदा कर दी है उसमें भी उसकी ट्रेनिंग होनी चाहिए। अच्छा, फिर ये कि मौजूदा रियासतें हैं, इन रियासतों में उसका सियासी किरदार क्या होना चाहिए। यानी आपको शायद तजुब हो इस मामले में कि सियासी किरदार तो अब हर हर फर्द से मतवक्का होता है, उसने वोट देना है, उसने अपनी राय देनी है। आप देखते हैं कि हमारे यहाँ हिजान पर मबनी फैसले होते हैं, शराबों के पीछे लोग भाग रहे होते हैं, तो उनको भी बताना चाहिए, तरबियत करनी चाहिए कि क्या चीज़ें आपके सियासी अकायद हैं, किन चीज़ों पर आप कंप्रोमाइज़ नहीं करेंगे। आपको अपने हुक्मरानों का इंतखाब करना है तो उनमें क्या चीज़ें देखनी चाहिए आपको, इनमें से किसी चीज़ की भी तरबियत नहीं होती। अरे, हमें तो इस तक की तरबियत नहीं दी जाती कि आपने कतार कैसे बनानी है, आपने किसी दूसरे आदमी को तरजीह कैसे देनी है, आपने किसी बूढ़े आदमी का हाथ कैसे पकड़ना है। तो पहला तालीम का हिस्सा जो है वो ये होना चाहिए। इसके लिए कोई ये ज़रूरी नहीं है कि आप औरतों का अलग एक निज़ाम बनाएं, मर्दों का अलग निज़ाम बनाएं। ये अखलाकी तरबियत सन में मुख्तलिफ रोल अदा करने की तरबियत है। तो ये रोल जिस तरह मेरे तब्दील होते रहते हैं, यानी फ़र्द का रोल है, बाप का रोल है, शौहर का रोल है, एक कारोबारी आदमी का रोल है, मैं किसी इदारे में काम करता हूँ वहाँ मेरा एक रोल है, कल को मैं सियासत में, माशरत में किसी जगह कोई किरदार अदा करता हूँ वहाँ मेरा एक रोल है, तो मेरे जितने भी मतवक्का रोल हो सकते हैं मुझे उनकी तरबियत मिलनी चाहिए, आपके जितने मतवक्का रोल हो सकते हैं आपको उनकी तरबियत मिलनी चाहिए। तालीम की इब्तदा ही होनी चाहिए। जब तक आप फ़र्द के अखलाकी वजूद की तथहीर नहीं करते और इन तमाम जहतों में नहीं करते, और ये जहतें तमद्दुन और माशरत और तहजीब की तब्दीलियों से तब्दील होती रहती हैं। आज के ज़माने में ज़रूरतें बिल्कुल मुख्तलिफ हो गई हैं जैसी कि कदीम ज़माने में थी। आप कदीम ज़माने के किस्से सुनाकर लोगों को नहीं बता सकते कि अब उनका रोल क्या होना चाहिए। आज की माशरत में रोल बिल्कुल तब्दील हो गए हैं, जिम्मेदारियाँ बिल्कुल तब्दील हो गई हैं। इसकी ट्रेनिंग करनी चाहिए और फिर उसके साथ कानून साजी, यानी ऐसी कानून साजी कि जिसमें मर्द को भी तहफ़ मिले, औरतों को भी तहफ़ मिले। मैं बहुत माजरत के साथ ये अर्ज़ करूँगा, मैं सबसे बढ़कर औरतों के मामले में ये जानता हूँ कि उनकी मजलूमियत का क्या आलम है, उनके साथ क्या होता है, लेकिन मैं उन मर्दों को भी जानता हूँ कि जिनकी मजलूमियत की दास्तानें बड़ी दर्द अंगेज़।